باب دوئم، چوتھا رخ۔ جیسا کہ کچھ اقدام ہیں جو کہ ہمیں لازماً اپنے ایمان کو سہنے کے لیے اپنانے پڑتے ہیں، ویسے ہی ایک بنیادی سچائی ہے جس کا تعلق ایمان کے میدان کی اہمیت کو سمجھنے سے ہے۔ سب سے عام سبق جو کہ میں نے ایمان کے میدان کی اہمیت کے بارے میں سیکھا، اس نتیجے کے طور پر شروع ہوا جو کہ پہلے پہل ایک ناخوشگوار تجربہ تھا۔ امریکہ میں خادموں کو اس قسم کی مشکل سے دوچار نہیں ہونا پڑتا، لیکن مشرق میں مجھے خدا کی موجزانہ قدرت کے بارے میں تعلیم دیتے ہوئے بہت مشکل سے دوچار ہونا پڑا، کیونکہ بدھ مت میں اس کے پجاریوں نے بھی حیرت انگیز معجزات کیے ہیں۔ حال ہی میں کوریا میں ایک عورت کینسر سے مر رہی تھی اور کوئی بھی طبیب اسے شفا نہ دے سکا۔ وہ بہت سے چرچوں میں گئی اور پھر ایک بدھ راہب کے پاس گئی۔ وہ اسے ایک غار میں لے گیا جہاں بہت سے دعا کر رہے تھے اور وہ مکمل طور پر صاف اور شفا یاب ہو گئی اور کینسر غائب ہو گیا۔ کوریا میں بہت سے لوگ جن کا تعلق یوگا سے ہے، یوگا کے مراقبات کے ذریعے بیماروں کو شفا دیتے ہیں۔ جب جاپانی سوکا گاکی کی عبادات میں شرکت کرتے ہیں تو بہت سے شفا پاتے ہیں۔ کچھ معدے کے السر سے گونگے اور بہرے بولتے اور سنتے ہیں اور اندھے دیکھتے ہیں۔ لہٰذا قدرتی طور پر ہم مسیحی اور خاص کر پینتیکوسٹل مسیحی ان واقعات کی توجیہ کرنے میں بہت مشکل میں پڑ جاتے ہیں۔ آپ ان چیزوں کو صرف ابلیس کی کارکردگی کہہ کر ایک طرف نہیں کر سکتے، لیکن اگر ابلیس یہ تمام کام کر سکتا ہے تو پھر مسیح خداوند کی کلیسیا اس سب سے زیادہ کیوں نہیں کر سکتی؟ ایک دن مجھے بہت پریشانی ہوئی کیونکہ ہمارے بہت سے مسیحی خدا کے معجزات کو کوئی اہمیت نہیں دے رہے تھے۔ وہ کہتے، او ہم یہ کیسے مان سکتے ہیں کہ خدا ایک مکمل الہی مخلوق ہے؟ ہم یہوہ خدا کو کیسے آسمانی مقامات کا واحد خالق کہہ سکتے ہیں؟ ہم بدھ مت میں معجزات دیکھتے ہیں، یوگا میں معجزات دیکھتے ہیں اور سوکا گاکی میں معجزات دیکھتے ہیں۔ ہم مشرقی مذاہب میں بہت سے معجزات دیکھتے ہیں، پھر ہم کیوں یہوہ خدا کے اس کائنات کا واحد خالق ہونے کا دعویٰ کریں؟ لیکن میں جانتا تھا کہ ہمارا خدا بے مثال خدا ہے، واحد خدا ہے اور کائنات کا خالق ہے۔ لہٰذا میں نے ان کے سوالوں کو خدا کے حضور دعا کا مضمون بنا لیا۔ میں نے خدا کا ایمان اور اس کے جوابات تلاش کرتے ہوئے روزہ رکھا اور دعا کی۔ پھر ایک شاندار مکاشفہ میرے دل میں آیا اور مجھے ایک توجیہ توجہ ملی، اور اس وقت سے میں نے کوریا میں اپنے چرچ میں سپیکروں کے ذریعے سے ان باتوں کی تشریح کرنا شروع کر دی۔ اب میں ان میں سے کسی بھی سوال کا جواب تسلی بخش طریقے سے دے سکتا ہوں اور میں آسانی سے توجیہات دے سکتا ہوں، توجیہیں جو کہ ایسے ہی واضح ہوں جیسا کہ تابندہ دن۔ اب میں آپ کو بتاتا ہوں۔ کائنات میں تین قسم کی ارواح ہیں، خدا کا روح القدس، ابلیس کا روح اور انسان کا روح۔ جب آپ جیومیٹری پڑھتے ہیں تو آپ دو نقطے لگا دیتے ہیں، ایک یہاں اور ایک وہاں، اور اگر آپ ان دونوں کے درمیان خط کھینچ دیں تو آپ اسے ایک رخ یا بدھ کہیں گے۔ یہ نقطوں کے درمیان صرف ایک خط ہے، ایک رخ، لیکن اگر آپ سینکڑوں اور ہزاروں کی تعداد میں خط پر خط لگاتے جائیں، پھر پہلا رخ قدرتی طور پر دوسرے رخ سطح میں تبدیل ہو جاتا ہے، اور اگر آپ سطحوں پر سطحیں جمع کرتے جائیں تو پھر ایک مکعب بن جائے گا اور اسے تیسرا رخ کہتے ہیں۔ یہ پہلا رخ ایک خط ایک سطح میں شامل ہے، وہ اس لیے اس کے تسلط میں ہے، اور دوسرا رخ تیسرے رخ مکعب میں شامل ہے، لہٰذا اس کے تسلط میں ہے۔ تو پھر تیسرے رخ مکعبی دنیا کو کون بناتا، شامل کرتا اور اپنے تسلط میں رکھتا ہے؟ جب آپ پیدائش پہلا باب دوسری آیت کو پڑھتے ہیں تو آپ کو جواب مل جاتا ہے، اور زمین ویران اور سنسان تھی اور گہراؤں کے اوپر اندھیرا تھا اور خدا کی روح پانی کی سطح پر جنبش کرتی تھی۔ لیکن اگر آپ اس کلام کو اصل زبان میں دیکھیں کہ خداوند کی روح پانی کے اوپر سیتی تھی، لیکن روح القدس جس کی یہاں پر تصویر کشی تیسرے رخ پر سیتے ہوئے کی گئی ہے چوتھے رخ سے تعلق رکھتی ہے، لہٰذا ایمان کی روحانی دنیا کا تعلق چوتھے رخ سے ہے۔ چونکہ روحانی دنیا نے تیسرے رخ کو سیتے ہوئے اس کو گلے لگایا اور اس چوتھے رخ کے تیسرے رخ پر سینے سے دنیا بحال کی گئی، پرانی ترتیب کو نئی ترتیب دے دی گئی اور موت کو زندگی دے دی گئی، بدصورتی سے خوبصورتی، ان گندی چیزوں سے صفائی اور غربت سے کثرت پیدا کر دی گئی۔ چوتھے رخ کے سینے سے ہر چیز خوبصورت اور اعلیٰ شان پیدا کی گئی۔ پھر خدا نے میرے دل میں کہا، بیٹا، جس طرح سے دوسرا رخ پہلے رخ کو شامل کر کے اپنے تسلط میں رکھتا ہے اور تیسرا رخ دوسرے کو شامل کر کے اپنے تسلط میں رکھتا ہے، اسی طرح سے چوتھا رخ تیسرے رخ کو شامل کر کے اپنے تسلط میں رکھتا ہے اور اس سے ترتیب اور خوبصورتی پیدا ہوتی ہے۔ روح چوتھا رخ ہے۔ ہر ایک انسان روحانی ہونے کے ساتھ ساتھ جسمانی ہستی بھی ہے، ان کے دل میں تیسرے رخ کے ساتھ ساتھ چوتھا رخ بن جاتا ہے۔ لہذا انسان اپنے چوتھے رخ کو اپنی مرکوز شدہ رویا اور تخیلاتی خوابوں کی نشو نما کے وسیلے سے دریافت کرنے کے بعد تیسرے رخ کو سینے سے اسے تبدیل اور اثر پذیر کر سکتا ہے۔ یہ ہے وہ بھید جو کہ روح القدس نے مجھے سکھایا۔ لہذا قدرتی طور پر یہ یوگی اور بدھ مت کے ماننے والے اپنے چوتھے رخ کو، اپنے روحانی حصے کو دریافت اور اس کی نشو نما کر سکتے ہیں۔ واضح رویا اور شفا کی ذہنی تصویروں کے ساتھ وہ اپنے جسموں کو سہ سکتے ہیں۔ قدرتی ترتیب سے چوتھے رخ کو تیسرے رخ پر غلبہ حاصل ہے اور انسانی روح کے پاس حدود کے اندر حکم دینے اور تخلیق کرنے کی قدرت ہے۔ خدا نے انسانوں کو یہ قدرت دی تھی کہ وہ ساری دنیا پر تسلط رکھیں اور مادی اشیاء پر غلبہ رکھیں۔ یہ ایک ایسی ذمہ داری ہے جو کہ وہ چوتھے رخ کے ذریعے پوری کر سکتے ہیں۔ اب غیر نجات یافتہ اپنی اندرونی روحانی شخصیت کو اس طریقے سے تلاش کرنے اور بڑھانے کے بعد اپنے تیسرے رخ پر غلبہ پا سکتے ہیں، جس میں ان کی جسمانی کمزوریاں اور بیماریاں بھی شامل ہیں۔ پھر روح القدس نے مجھ سے کہا، سوکا گاکی کو دیکھو، ان کا تعلق ابلیس سے ہے۔ انسان کی روح شیطانی چوتھے رخ سے مل جاتی ہے اور شیطانی چوتھے رخ سے وہ اپنے جسموں اور حالات پر غلبہ پا لیتے ہیں۔ روح القدس نے مجھے بتایا کہ اسی طرح مصر کے جادوگروں نے مختلف واقعات پر ویسا ہی غلبہ حاصل کیا جیسا کہ موسیٰ نے کیا تھا۔ پھر خدا نے مجھے سکھایا کہ چونکہ ہم اپنی روح کے چوتھے رخ کو مقدس خدا کے چوتھے رخ کے ساتھ، جو کہ کائنات کا خالق ہے، ملا سکتے ہیں، لہذا ہم تمام حالات پر بے انتہا غلبہ رکھتے ہیں۔ خداوند کی تعریف ہو، ہم عجیب و غریب طور پر خالق بن سکتے ہیں اور ہم تیسرے رخ پر اختیار اور قدرت کا مظاہرہ کر سکتے ہیں۔ خداوند سے یہ مکاشفہ حاصل کرنے کے بعد میں بہت آسانی سے دوسرے مذاہب میں معجزات اور عجیب و غریب کاموں کی وضاحت کرنے لگ پڑا۔ لوگ میرے پاس آتے اور دعویٰ کرتے، ہم بھی ایسے ہی معجزات کر سکتے ہیں۔ میں کہتا، ہاں میں جانتا ہوں تم کر سکتے ہو، اس لیے کیونکہ تمہارے روح میں چوتھا رخ ہے، تم اپنے روح کی نشو نما کر رہے ہو اور اس لیے حالات اور اپنے جسم پر غلبہ پاتے جا رہے ہو۔ اگرچہ تم ان اقسام کے معجزات کا مظاہرہ کر سکتے ہو، لیکن وہ روح نجات یافتہ روح نہیں ہے۔ تم بدی کے چوتھے رخ کے ساتھ منسلک ہو۔ چوتھے رخ کے پاس یہ اختیار ہے کہ وہ تیسرے رخ پر غلبہ پا سکے۔ تمہارے پاس بھی چند محدود اختیارات ہیں تاکہ اپنے حالات پر اثر انداز ہوتے ہوئے تیسرے رخ پر غلبہ پا سکو۔ نیم شعوری کا کردار۔ امریکہ میں میں نے ذہن کو وسعت دینے والی بہت سی کتب دیکھی اور میں اس طرح کی چیزیں ہر جگہ پر ہوتے ہوئے دیکھ رہا ہوں، جس کی وجہ وہ اہمیت ہے جو کہ نیم شعوری کو دی جا رہی ہے۔ نیم شعوری کیا ہے؟ نیم شعوری آپ کی روح ہے۔ بائبل نیم شعوری کو اندرونی آدمی کہتی ہے، وہ شخص جو کہ آپ کے دل میں چھپا ہوا ہے۔ اس سے پہلے کہ نفسیات نیم شعوری کو دریافت کرتی، پولوس رسول نے 2000 سال پیشتر ہی اندر چھپے ہوئے انسان کے بارے میں لکھتے ہوئے دریافت کر لیا تھا۔ اب سائنسدان اور نفسیات دان نیم شعوری کے خیالات کی کھوج لگاتے ہوئے اور اس کی قوتوں کو قابو میں کرنے کی کوشش کرتے ہوئے اس دریافت کا بہت چرچا کرتے ہیں۔ اگرچہ نیم شعوری چوتھا رخ ہے، اس لیے کچھ محدود قوت رکھتا ہے، پھر بھی یہ لوگ جو بھی دعویٰ کرتے ہیں اس میں بہت سے فریب کا دخل ہے۔ میں امریکہ آ کر ان کتب کو پڑھ کر حیران ہوا جو کہ امریکہ کے پاسٹروں نے مجھے دی تھی، کیونکہ ان کتب نے نیم شعوری کو تقریباً ایک قادر مطلق خدا بنا دیا تھا، اور یہ ایک بہت بڑا فریب ہے۔ نیم شعوری کچھ اثر رکھتی ہے لیکن وہ بہت محدود ہے،
اور ہمارے قادر مطلق خدا کی طرح تخلیق نہیں کر سکتا۔ میں نے امریکہ میں یونیٹیرین کلیسیا کو نیم شعوری کی نشو نما کی کوشش کرتے ہوئے دیکھنا شروع کر دیا ہے، جو کہ انسان کی روح کا چوتھا رخ ہے، اور اس انسانی روح کو مسیح خداوند کی جگہ پر لے آئے ہیں، اور یقیناً یہ ایک بہت بڑا فریب ہے اور بہت بڑا خطرہ بھی۔ جب تک ہم ان تعلیمات میں چند ایک حقیقتوں اور سچائیوں کو پہچان نہیں لیتے، یہ نہایت ضروری ہے کہ اس بات کو جانیں کہ ابلیس بھی برائی کا چوتھا رخ رکھتا ہے۔ بہرحال خدا ہی مقدس، واحد اور قادر مطلق ہے۔ چوتھا رخ ہمیشہ حکم دیتا اور تخلیق کرتا رہتا ہے۔ پیدائش کی کتاب میں خداوند کی روح پانی پر جنبش سینا کرتی تھی۔ وہ ایک مرغی کی طرح تھی جو اپنے انڈوں پر بیٹھی ہوئی تھی، انہیں سے رہی تھی اور چوزے نکال رہی تھی۔ کچھ ایسے ہی طور پر روح القدس تیسرے رخ کو سیتی ہے، اور ایسے ہی شیطانی روح بھی سیتی ہے۔ میں امریکہ میں ٹیلی ویژن پر چیزیں دیکھ رہا تھا، اور ایک جگہ پر اس لیے بہت اختلاف رائے پایا جاتا تھا کیونکہ ایک شخص کو قتل کر دیا گیا تھا۔ وکیل اس بات کے حق میں تھے کہ یہ نوجوان قاتل تشدد آمیز ٹیلی ویژن پروگراموں کی وجہ سے مخمور تھا۔ اس بات میں بہت حد تک سچائی تھی، کیونکہ اس لڑکے نے ٹیلی ویژن دیکھنے کے بعد اپنے چوتھے رخ کا مظاہرہ کرنا شروع کر دیا۔ وہ تشدد کے ان افعال پر سیتا رہا، اور قدرتی طور پر اس نے اسی گناہ کو جنم دیا۔ چوتھے رخ کی زبان۔ چوتھے رخ کی سچائی دریافت کرنے سے میری خدمت میں انقلاب آ گیا ہے، اور اس سے آپ بھی اپنی زندگی میں انقلاب لا سکتے ہیں۔ آپ سوچتے ہوں گے کہ ہم کس طرح سے اپنے نیم شعور کو سہ سکتے ہیں۔ ہم محدود خیموں میں رہتے ہیں، جبکہ روح القدس اپنی ہر جگہ موجودگی کے باعث آسانی سے تمام دنیا پر سہ سکتا ہے۔ لیکن ہم تو وقت اور جگہ میں اس قدر محدود ہیں کہ واحد طریقے جس کے ذریعے ہم سہ نہ سکتے ہیں وہ ہے ہمارے تخیلات، ہماری رویا اور ہمارے خواب۔ یہی وجہ ہے جس کے لیے روح القدس ہمارے ساتھ تعاون کرنے کے لیے آتا ہے، تاکہ تخلیق کرے، نوجوانوں کی مدد کرتے ہوئے کہ وہ رویا دیکھیں اور بوڑھے لوگ خواب دیکھیں۔ رویاؤں اور خوابوں کے وسیلے سے ہم حدود کی دیوار سے رستہ بنا سکتے ہیں اور کائنات تک پھیل سکتے ہیں۔ یہی وجہ ہے کہ خدا کا کلام کہتا ہے، جہاں رویا نہیں لوگ ہلاک ہو جاتے ہیں۔ اگر آپ کے پاس کوئی رویا نہیں تو آپ تخلیقی نہیں ہیں، اور اگر آپ تخلیق کرنا بند کر دیں تو پھر آپ ہلاک ہو جائیں گے۔ رویا اور خواب چوتھے رخ کی زبان ہیں، اور روح القدس ان کے وسیلے سے رابطہ قائم کرتی ہے۔ صرف رویا اور خواب ہی کے وسیلے سے آپ بڑی کلیسیاؤں کے خواب اور تصویر دیکھ سکتے ہیں۔ آپ نئے مشنری میدان کا تصور کر سکتے ہیں، آپ اپنی کلیسیا کی تعداد میں اضافے کا تصور کر سکتے ہیں۔ تصور اور خواب دیکھنے کے ذریعے آپ اپنے مستقبل کو سہ سکتے ہیں، نتائج کو جنم دے سکتے ہیں۔ میں روحانی مثالوں کے ذریعے اس بات کا ثبوت دیتا ہوں۔ کیا آپ جانتے ہیں کہ آدم اور حوا فضل سے کیوں گر گئے؟ ابلیس جانتا تھا کہ چوتھا رخ، رویائیں اور خواب کسی بھی شخص کے دماغ میں واضح نتائج پیدا کر سکتے ہیں۔ ابلیس نے اس مفروضے پر مشتمل ایک چال استعمال کی۔ اس نے یہ کہتے ہوئے حوا کو دعوت دی، حوا ادھر آؤ اور اس درخت کے پھل کو دیکھو جسے کھانا منع ہے، اسے دیکھنا تو بے ضرر ہے، لہذا تم کیوں نہ ادھر آ کر اسے دیکھو۔ یوں صرف پھل کو دیکھنا بے ضرر دکھائی دیتا تھا۔ ہوا گئی اور اس نے درخت کے پھل کو دیکھا۔ اس نے صرف ایک مرتبہ ہی نہ درخت کو دیکھا، بلکہ وہ مسلسل دیکھتی ہی رہی۔ بائبل پیدائش کی کتاب کے تیسرے باب اور چھٹی آیت میں بتاتی ہے، عورت نے جو دیکھا کہ وہ درخت کھانے کے لیے اچھا ہے تو اس نے پھل میں سے لیا اور کھایا، اس سے پہلے کہ وہ کھاتی اس نے درخت کو دیکھا اور اس پھل کو بھی اپنے تخیل میں دیکھا۔ اس نے پھل کھانے کے بارے میں سوچا اور اسے اپنے چوتھے رخ میں لے گئی۔ چوتھے رخ میں برائی یا اچھائی تخلیق ہوتی ہے۔ ہوا اس درخت کے پھل کو واضح طور پر دیکھتے ہوئے اور یہ سوچتے ہوئے کہ وہ اسے خدا کی مانند عقل مند بنا دے گا، اپنے تصور میں اس کی تصویر لائی۔ پھر اس نے درخت کی طرف اس قدر کھچاؤ محسوس کیا یہ ایسے تھا جیسے وہ اس کی طرف کھینچی چلی جا رہی تھی۔ پھر اس نے دخ کے پھل کو لیا اور اسے کھایا، پھر کچھ اپنے شوہر کو بھی دیا، اور یہ کرنے کی وجہ سے وہ گرائی گئی۔ اگر دیکھنا اس قدر اہم نہیں ہے تو پھر کیوں خداوند کے فرشتے نے لوط کی بیوی کو اس قدر ہولناک سزا دی؟ پیدائش 19:17 میں بائبل کہتی ہے، اپنی جان بچانے کو بھاگ، تو پیچھے مڑ کر نہ دیکھنا۔ یہ ایک واضح حکم ہے، تم اپنے پیچھے نہ دیکھنا۔ بہرحال جب آپ پیدائش 19:26 پڑھتے ہیں تو آپ پر انکشاف ہوتا ہے کہ لوط کی بیوی نے پیچھے مڑ کے دیکھا اور نمک کا ستون بن گئی۔ اس پر وہ ہولناک سزا اسے ملی کیونکہ اس نے پیچھے مڑ کر دیکھا تھا۔ آپ کہہ سکتے ہیں کہ وہ سزا بہت سخت تھی، لیکن جب آپ روح کے اس اصول کو سمجھ جاتے ہیں پھر ایسا نہیں لگتا، کیونکہ اس نے جب پیچھے مڑ کر دیکھا تو اس نے نہ صرف اپنی جسمانی آنکھوں سے دیکھا، بلکہ جب اس نے دیکھا تو وہ نظارہ اس کے نیم شعور میں چلا گیا اور اس کے تخیلات پر گرفت مضبوط کر لی۔ پرانی زندگی کی خواہش نے اس پر غلبہ پانا شروع کر دیا اور خدا نے اپنی راست عدالت کا اس پر عمل درآمد کیا۔ خدا روح القدس کی اس زبان کو بہت سی زندگیاں تبدیل کرنے کے لیے استعمال کر رہا ہے۔ پیدائش 13:14-15 آیت کو آپ غور سے پڑھیں۔ لوط کے جدا ہو جانے کے بعد خداوند نے ابراہیم سے کہا کہ اپنی آنکھ اٹھا اور جس جگہ تو ہے وہاں سے شمال اور جنوب اور مشرق اور مغرب کی طرف نظر دوڑا، کیونکہ یہ تمام ملک جو تو دیکھ رہا ہے میں تجھ کو اور تیری نسل کو ہمیشہ کے لیے دوں گا۔ خدا نے یہ نہ کہا، اے ابراہیم میں تجھے کنعان دوں گا، صرف اس کا دعویٰ کر۔ نہیں، بڑی وضاحت کے ساتھ خدا نے اسے اپنی جگہ پر کھڑے ہونے کو کہا اور شمال، جنوب، مشرق اور مغرب کی جانب دیکھنے کو کہا، اور یہ کہ وہ ملک وہ اسے اور اس کی نسل کو دے گا۔ میری خواہش ہے کہ اس کے پاس ایک ہیلی کاپٹر ہوتا، کیونکہ تب وہ اوپر کو جاتا اور تمام مشرق وسطی دیکھتا، اور اس طرح سے وہ بہت سے گزشتہ اور موجودہ مصائب سے درگزر کر سکتا تھا۔ لیکن چونکہ اس کے پاس نہ کوئی ہیلی کاپٹر تھا اور نہ ہی دوربین، لہٰذا اس کی بصارت محدود تھی۔ دیکھنا حاصل کرنا ہے۔ ابراہیم نے ملک کو دیکھا، پھر وہ اپنے خیمے میں واپس گیا اور اپنے بستر پر گیا تاکہ وہ اس ملک کو جو کہ اس کا ہونے کو تھا اس کے بارے میں خواب دیکھ سکے۔ اس کے چوتھے رخ میں روح القدس نے وہ زبان استعمال کرنا شروع کر دی، روح القدس نے غلبہ پانا شروع کر دیا۔ یہ بات دلچسپی کی ہے کہ جب ابراہیم نے اپنا بچہ اسحاق حاصل کیا تب وہ 100 برس کا تھا اور سارا 90 برس کی تھی۔ تو خدا آیا اور اسے بتایا کہ اس کے ہاں بچہ ہونے والا ہے، تو ابراہیم ہنستا ہی گیا۔ اس کا مطلب یہ ہے کہ ابراہیم اس بات پر مکمل طور پر ایمان نہیں رکھتا تھا۔ ہم یہ بھی دیکھتے ہیں کہ سارا بھی خیمے کے پیچھے ہنسی۔ خدا نے پوچھا، سارا تم کیوں ہنس رہی ہو؟ اس نے جواب دیا، نہیں 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 نہیں۔ لیکن خدا نے کہا، نہیں تم ہنسی تھی۔ ابراہیم اور سارا دونوں ہنسے، وہ دونوں ایمان نہیں رکھتے تھے، لیکن انہیں یقین دلانے کے لیے خدا کے پاس ایک راستہ تھا۔ خدا نے چوتھے رخ کو اور روح القدس کی زبان کو استعمال کیا۔ ایک شام خدا نے ابراہیم سے کہا، باہر آؤ، مشرق میں ہوا میں نمی بہت کم ہوتی ہے، لہذا رات کے وقت آپ بہت سے ستاروں کو چمکتا ہوا دیکھ سکتے ہیں۔ ابراہیم باہر آیا اور خدا نے کہا، ابراہیم ستاروں کی تعداد گن، اور اس نے ستارے گننا شروع کر دیے۔ سائنسدان کہتے ہیں کہ انسانی آنکھ سے ہم 6,000 ستارے گن سکتے ہیں، لہذا ہم خیال کر سکتے ہیں کہ ابراہیم گنتا اور گنتا ہی گیا اور آخرکار عدد بھول گیا، اور اس نے کہا، باپ میں ان سب کو نہیں گن سکتا ہوں۔ پھر باپ نے کہا، تمہارے بچے بھی انہی ستاروں کی مانند بے شمار ہوں گے۔ میں خیال کرتا ہوں کہ ابراہیم حیرت زدہ ہو گیا ہوگا اور جلد ہی اس کی آنکھوں میں آنسو آ گئے ہوں گے اور اس کی بصارت مکمل طور پر دھندلی ہو گئی ہوگی۔ جب اس نے ستاروں کی طرف دیکھا تو وہ جو کچھ بھی دیکھ سکا وہ اس کے بچوں کے چہرے تھے، اور اچانک اسے محسوس ہوا کہ وہ ان کو بلاتے ہوئے سن رہا ہے، باپ ابراہیم۔ وہ مکمل طور پر کپکپا رہا تھا، اور جب وہ اپنے خیمہ گاہ میں واپس آیا تو وہ پورے طور پر کانپ رہا تھا۔ جب وہ آنکھیں بند کرتا تو سو نہیں سکتا تھا، کیونکہ وہ تمام ستاروں کو اپنی آنے والی نسل کے چہروں میں بدلے ہوئے دیکھ رہا تھا، جو کہ ایک بار پھر باپ ابراہیم پکار رہے تھے۔ وہ تصویریں اس کے ذہن میں بار بار آتیں اور اس کی اپنی تصویریں اور خواب ہو گئیں، اور فوراً ہی وہ تصویریں روحانی رویا اور خوابوں کی زبان میں اس کے چوتھے رخ کا حصہ بن گئیں۔ ان رویاؤں اور خوابوں نے اس کے 100 برس پرانے جسم پر غلبہ حاصل کر لیا اور اس کا جسم جلد ہی تبدیل ہو گیا جیسا کہ وہ کوئی جوان جسم ہو، اور اس وقت سے اس نے خدا کے کلام پر ایمان رکھا اور اس نے خدا کی تمجید کی۔ کون ابراہیم کو اس قدر تبدیل کر سکتا تھا؟ روح القدس، کیونکہ خدا نے چوتھے رخ کے اصول کو استعمال کیا تھا جو کہ روح القدس کی زبان ہے۔ ایک رویا اور خواب نے ابراہیم کو بدل دیا، نہ صرف اس کے ذہن کو ہی بلکہ اس کے طبعی جسم کو بھی، نہ صرف وہ بلکہ اس کی بیوی بھی حیرت انگیز طور پر اثر نوجوان ہو گئی۔ آگے چل کر آپ بائبل میں پڑھ سکتے ہیں کہ کس طرح سے ابی ملک نے سارا کو اپنی داسیہ بنانا چاہا۔ 90 برس کی سارا جو کہ چوتھے رخ کے اصول اور زبان کے ذریعے اثر نوجوان ہو گئی تھی۔ ہم عام جانوروں کی مانند نہیں ہیں، جب خدا نے ہمیں تخلیق کیا تو اس نے ہمیں چوتھے رخ روحانی دنیا میں تخلیق کیا۔ پھر خدا نے کہا تم تمام تیسرے رخ پر غالب رہو۔ میں اپنی روحیں جیتنے کی خدمت کو صرف دروازوں پر دستک دینے، جام فشانی کرنے اور دیر تک کام کرنے سے جاری نہیں رکھ سکتا ہوں۔ میں ایمان کی راہ استعمال کرتا ہوں اور کلیسیا دن دگنی اور رات چگنی ترقی کر رہی ہے، اور جبکہ ہماری کلیسیا میں 50,000 سے بھی زائد رجسٹرڈ رکن ہیں، جب میں اپنے دفتر جاتا ہوں تو مجھے اتنا زیادہ کام نہیں کرنا پڑتا کیونکہ میں ایمان کی راہ پر چلتا ہوں، اور میں ان چیزوں کو کرنے کے لیے جو کہ روح القدس آسانی سے کر سکتا ہے جسم میں مسلسل جان فشانی نہیں کرتا۔ میں نے سیکھا ہے کہ یہاں تک کہ میں دوسرے ممالک میں خدمت کرتا ہوں تو میں روح القدس کے چوتھے رخ میں جا سکتا ہوں اور اسے بتا سکتا ہوں کہ کوریا میں میری کلیسیا کو کس چیز کی ضرورت ہے، اور وہ کام کر دیتا ہے۔ میں اپنی بیوی کو تقریباً ہر دوسرے دن فون کرتا ہوں اور مجھے مسلسل اطلاع دیتی رہتی ہے جو کہ کبھی کبھار میری انا پر ضرب کے طور پر کام کرتی ہے۔ میں سوچا کرتا تھا کہ میری کلیسیا کے رکن میری غیر ممالک سے سفر سے واپسی کے لیے بیتاب ہوں گے اور وہ تمام میری منتظر ہوں گے، اور مجھے یقین تھا کہ اتوار کی عبادت میں حاضری کم ہو گئی ہوگی۔ وہ کہتی اس کے بارے میں شیخی مت مارو، کلیسیا تمہارے نہ ہونے کے باوجود بھی بہتر کارگزاری دکھا رہی ہے۔ چوتھے رخ کے اصول کو استعمال کرنا۔ اگر خدا معجزاتی چوتھے رخ کے وسیلے سے ابراہیم کو ملک حاصل کرنے کے لیے استعمال کر سکتا ہے، اور اگر خدا روح القدس کی زبان، رویا اور خواب کے وسیلے سے ابراہیم اور سارا کو اثر نو جوان بنا سکتا ہے، تو پھر آپ بھی چوتھے رخ میں کام کر سکتے ہیں۔ پیدائش 30:31-38 آیت میں یعقوب کے بارے میں ایک عظیم و شان کہانی بیان کی گئی ہے۔ میں ہمیشہ کلام کے 37-39 آیت کے حصے کو ناپسند کرتا تھا جہاں پر یعقوب نے اپنا انتظام کیا تاکہ یقینی طور پر ایک ہی رنگ کی بھیڑ بکریاں ابلک اور چتلی بھیڑ بکریوں کو جنم دیں۔ میں نے پوچھا خداوند تم نے کیوں اس وہم پرستی کو بائبل میں آنے دیا؟ اس وجہ سے ترقی پسند لوگ بائبل پر نکتہ چینی کرتے ہیں اور اسے ایک پریوں کی کہانی کہتے ہیں۔ میں جب بھی کلام کے اس حصے پر پہنچتا تو یہ خوف کرتے ہوئے اور پریشان ہوتے ہوئے کہ کلام کا ایک حصہ ایسا ہے جس پر میں اعتقاد نہیں رکھ سکتا، اسے نظر انداز کر جاتا۔ ایک روز روح القدس کے مسا میں بائبل پڑھتے ہوئے میں پھر انہی آیات پر پہنچا اور میں نے کہا میں اس حصے کو چھوڑ جاؤں گا، یہ سب وہم ہے۔ لیکن روح القدس نے کہا ٹھہر، بائبل میں کچھ بھی وہم نہیں ہے، بات یہ ہے کہ تم اسے نہیں سمجھتے، تم اندھے ہو، لیکن میں یہاں پر تخلیق کا اصول لگا رہا ہوں، تم دیکھو۔ پھر ایک عظیم سچائی کا مکاشفہ مجھ پر کھلا، اس نے میری خدمت میں نئے رخ کو شامل کر دیا۔ اگر آپ ایمان کے معجزاتی اصول کو استعمال نہیں کرتے تو پھر آپ ہر ماہ اپنی کلیسیا میں 1,000 نئے ارکان کے اضافے کی امید نہیں رکھ سکتے۔ چوتھے رخ کے کام کرنے کے بغیر آپ کی ذاتی کوشش یہ کام نہیں کر سکتی ہے۔ اپنی زندگی کے اس حصے میں یعقوب، جس کے نام کے معنی ہیں دھوکے باز، اپنے ماموں لابن کے ہاں گیا ہوا تھا اور 20 برس تک وہاں رہا۔ اور اپنے ماموں کے لیے اس قدر محنت کی جتنی کوئی عام مزدور کرتا ہے، لیکن اس کے ماموں نے کئی بار اس کی اجرت تبدیل کی اور یعقوب دھوکہ کھاتا رہا۔ اس کے جواب میں یعقوب بھی اپنے ماموں کو دھوکہ دے رہا تھا، وہ دونوں ایک دوسرے کو دھوکہ دے رہے تھے۔ اور جب یعقوب 42 برس کا ہو گیا تو اس کے پاس مادی نفع کی صورت میں کچھ نہ تھا، لیکن وہ بہت سی بیویاں اور بچے ضرور رکھتا تھا، اور یہ خواہش بھی رکھتا تھا کہ گھر واپس جائے۔ خدا یعقوب کے لیے رنجیدہ ہوا اور اسے چوتھے رخ کے بھید کے ایک حصے کو دکھایا۔ خداوند سے یہ مکاشفہ پانے کے بعد وہ اپنے ماموں کے پاس گیا۔ اس نے کہا، ماموں، میں اس شرط پر تمہارے لیے کام کروں گا کہ تم تمام ابلق اور چتلی بھیڑیں مجھ سے لے لو، اور میں صرف ایک ہی رنگ والی بھیڑوں کی دیکھ بھال کروں گا، اور اگر کسی وجہ سے ان ایک ہی رنگ والی بھیڑوں نے دھاری دار اور چتل بچے دیے تو پھر وہ میری اجرت ٹھہریں گے۔ یعقوب کا ماموں تقریباً اچھل پڑا۔ اس نے سوچا، او، یہ شخص اب اپنے آپ کو دھوکہ دے رہا ہے۔ ان ایک رنگ والی بھیڑوں کا دھاری دار اور چتل بچے دینے کا بہت ہی کم امکان ہے۔ اب میں بہت اجرت دیے بغیر اس سے کام لے سکوں گا۔ لہذا یعقوب کے ماموں نے اس سے کہا، ہاں ہاں، یہ ٹھیک ہے، میں تم سے یہ معاہدہ کر لوں گا۔ تب لابن ان تمام دھاری دار اور چتل بھیڑوں کو لے کر وہاں سے 3 دن کے فاصلے پر لے گیا، اور یعقوب کے پاس صرف ایک ہی رنگ کی بھیڑ بکریاں رہ گئیں۔ یعقوب پہاڑ پر گیا اور سفیدہ، چنارا اور بادام کے درخت کاٹے، اور اپنے چاقو سے انہیں دھاری دار اور چتل بنا دیا۔ ان دھاری دار اور چتل لکڑیوں سے اس نے دیوار بنا دی، اور اس دیوار کو مویشیوں کے پانی پینے کی جگہ کے سامنے لگا دیا، جہاں پر بھیڑیں پانی پینے اور بچے دینے کے لیے آتی۔ یعقوب وہاں پر روزانہ کھڑا رہتا اور مویشیوں کو ان کو دھاری دار اور چتل لکڑیوں کے سامنے دیکھتا رہتا۔ بائبل بتاتی ہے کہ کچھ ہی دیر کے بعد ان تمام مویشیوں نے دھاری دار اور چتل بچے دیے۔ خدا نے یعقوب کے ذہن میں ایک رویا اور خواب پیدا کیا۔ اس کا نیم شعور اس سے پہلے غربت، ناکامی اور دھوکے سے بھرا ہوا تھا، لہٰذا اس کی محنت بہت زیادہ تھی اور اجرت کم، لیکن خدا نے یعقوب کی سوچوں اور نیم شعور کو تبدیل کر دیا۔ اس نے دھاری دار اور چتل لکڑیوں کی اس دیوار کو اس ذریعے کے طور پر استعمال کیا جس سے اس کو خواب اور رویا دیکھنے میں مدد مل سکے۔ یعقوب نے اس دیوار کی طرف اس قدر دیکھا کہ اس کا ذہن اس کے تصور سے بھر گیا۔ وہ سوتا تو یہی خواب دیکھتا کہ اس کے مویشی دھاری دار اور چتل بچوں کو پیدا کر رہے ہیں۔ دوسرے باب میں ہم پڑھتے ہیں کہ مویشیوں نے دھاری دار اور چتل بچوں کو جنم دیا۔ انسان کے خیالات چوتھے رخ میں بہت بڑا کردار ادا کرتے ہیں۔ جانور اس طور پر، جیسا کہ ہم دیکھ سکتے ہیں، کبھی بھی خیالات نہیں رکھ سکتے ہیں، کیونکہ خیالات روح کے کام ہیں۔ جب یعقوب نے اپنے خیالات اور دل میں ان دھاری دار مویشیوں کی رویا اور خواب پر گرفت حاصل کرنا شروع کر دی تو اس نے روح القدس کی زبان سیکھنا شروع کر دی۔ آپ کسی دوسرے شخص کے ساتھ کسی آشنا زبان میں ہی گفتگو کر سکتے ہیں، اور آپ نا آشنا زبان میں کبھی گفتگو نہیں کر سکتے ہیں۔ جب یعقوب نے روح القدس کی زبان کو سیکھنا شروع کر دیا، فوراً ہی اس نے روح القدس سے گفتگو کرنا شروع کر دی، اور روح القدس نے کام کرنا شروع کر دیا۔ روح القدس نے ضروری چیز پر عمل کیا، اور یعقوب کے مویشیوں نے دھاری دار اور چتل بچے دینا شروع کر دیے، اور جلد ہی یعقوب کے پاس بہت بڑی تعداد میں دھاری دار اور چتل مویشی ہونا شروع ہو گئے، اور وہ مشرق میں ایک امیر ترین شخص بن گیا۔ بائبل میں 8,000 سے بھی زائد وعدے ہیں، اور آپ کے لیے ہر وعدہ ایک دھاری دار اور چتل درخت کی مانند ہے۔ آپ کو پہاڑ پر جا کر سفیدے، چنار اور بادام کی لکڑی کاٹنے کی ضرورت نہیں۔ آپ بائبل سے تمام دھاری دار اور چتل وعدے جو کہ آپ کے منتظر ہیں لے سکتے ہیں۔ بہرحال یہ وعدے قدرے مختلف ہیں، کیونکہ یہ تمام وعدے مسیح خداوند کے خون سے داغدار اور دھاری دار ہیں۔ یعقوب سے بہت دیر کے بعد خدا نے ایک اور دھاری دار اور چتل درخت کھڑا کیا۔ اس بار یہ درخت کوہ کلوری پر تھا، اور یہ درخت چاقو سے دھاری دار اور چتل نہیں کیا گیا تھا، بلکہ خدا کے بیٹے کے حقیقی خون سے۔ کوئی بھی और हर कोई इस धारीदार और चितल दरख्त को देखने के लिए आ सकता है और एक नई तस्वीर, नया ख्वाब, नई रोया रूह कुछ की कुदरत से हासिल कर सकता और तब्दील हो सकता है। अब मैं आपके साथ अपने जाती तजर्बे से कुछ बात करता हूँ। एक बड़े दिन की शाम को मैं अपना वाज तैयार करने में मसरूफ था और बड़े दिन की सुबह को मुझे एक ज़रूरी फ़ोन आया। एक शख्स सियोल नेशनल हस्पताल से पूछ रहा था, क्या आप पास्टर चू हैं? हाँ मैं हूँ। आपका एक रुकन मर रहा है, उसके साथ कार में हादसा पेश आया है, एक टैक्सी ने उसे टक्कर मारी और फिर तमाम सुबह वो उसे टैक्सी की पिछली निश्चित में डाले फिरता रहा। कोरिया में उन दिनों में अगर कोई शख्स टैक्सी से टकराने से मर जाता था तो फिर ड्राइवर को सिर्फ $2,500 देने पड़ते थे और फिर वो तमाम माली जवाबदेही से फारग हो जाता था, लेकिन अगर कोई सिर्फ जख्मी होता था तो फिर ड्राइवर को तमाम तिब्बी और हस्पताल के बिल अदा करने होते थे। लिहाजा अगर कोई ड्राइवर किसी से टकरा जाता और इस हादसे को किसी ने ना देखा होता तो वो उसे उस वक्त तक गाड़ी में घुमाता रहता जब तक कि वो जख्मी मर ना जाता, और ये उसके लिए सस्ता था। इस रुकन ने दूसरी चीज़ों के साथ साथ एक खूबसूरत टोपी अपनी बीवी के लिए खरीदी थी और वो इन तहाइफ के देने की खुशी में इस कदर महफ था कि उसने इशारा देखे बिना लापरवाही से सड़क पार करना शुरू कर दी और एक टैक्सी से टक्कर हो गई। चूँकि ये शाम का वक्त था और किसी ने ना देखा था तो टैक्सी ड्राइवर उस शख्स को अपनी कार में तमाम शाम घुमाता रहा। वो शख्स मरा नहीं था। आखिरकार एक पुलिस मैन ने टैक्सी को पकड़ लिया और उस शख्स को हस्पताल ले गए। हादसे की वजह से उसकी अंतड़ियाँ बुरी तरह मुतासिर हुई और उसका मैदा खून और मिट्टी से भरा हुआ था और उसके खून में जहर फैलना शुरू हो गया था। उसका डॉक्टर मुझे जानता था और उसने मुझे ये कहते हुए फ़ोन किया, डॉक्टर चू क्या हम इसका ऑपरेशन करें? तिब्बी तौर पर देखें तो कोई उम्मीद नहीं है, और वो इतनी मुद्दत से तिब्बी इमदाद के बगैर था कि उसके खून में जहर फैलना शुरू हो गया है। हमारे पास उसे शिफा देने का कोई ज़रिया नहीं है, लेकिन मैंने कहा तुम उसका ऑपरेशन करो और जैसे ही मैं बड़े दिन का पैगाम ख़त्म करूँगा मैं हस्पताल पहुँच जाऊँगा। बड़े दिन के वाज के बाद मैं जल्दी से सियोल नेशनल हस्पताल के एमरजेंसी वार्ड में पहुँच गया और वो वहाँ पर मुकम्मल तौर पर बेहोश पड़ा था। डॉक्टर ने फिर कहा कि कोई उम्मीद नहीं होगी, पास्टर साहब किसी चीज़ की उम्मीद ना रखें, वो मर रहा है, हम कुछ नहीं कर सके। जब हमने उसका मैदा खोला वहाँ पर तीन जगहें थीं जहाँ से उसकी अंतड़ियाँ मुकम्मल तौर पर कट चुकी थीं और ये जगहें उसके फुजला और गंध से भर चुकी थीं। कोई उम्मीद नहीं है, मैंने जवाब दिया। अच्छा मैं अपनी पूरी कोशिश करूँगा। जब मैं अंदर गया तो वो गहरी बेहोशी में था। मैंने उसके बराबर घुटने टेक दिए और कहा, खुदावंद खुदा मुझे सिर्फ 5 मिनट दे दे, फिर मैं कोशिश करूँगा। उसे सिर्फ 5 मिनट के लिए बेहोशी से निकाल दे, फिर मैं कोशिश करूँगा। जब मैं दुआ कर रहा था तो मुझे कुछ हिलता हुआ महसूस हुआ। मैंने अपनी आँखें खोली और उस शख्स ने भी अपनी आँखें खोली। वो पुकारा, पास्टर साहब मैं मर रहा हूँ। तब मुझे मालूम हो गया कि मुझे 5 मिनट मिल गए हैं। मैंने जवाब दिया, तुम ऐसे नहीं कह सकते हो। जब तक तुम ये कहते रहोगे कि मैं मर जाऊँगा तो फिर मैं तुम्हारी मदद नहीं कर सकता हूँ। तुम्हें लाजमी तौर पर अपनी सोचें और ख्यालात तब्दील करने हैं, अपनी रोया और ख्वाब तब्दील करो, क्योंकि इस तीसरे रुख की मादी दुनिया पर गलबा पाने का एक ही रास्ता है जो कि तुम्हारे ख्यालात, रोया और ख्वाब हैं। लिहाजा मेरी बात सुनो, एक नौजवान शख्स का तसव्वर करो, वो अपनी बीवी से खुदा हाफिज कहता है, वो मोहब्बत और खूबसूरती से भरा हुआ है, वो अपने दफ्तर जाता है और बड़ी कामयाबी से अपना काम ख़त्म करता है। तमाम लोग उसकी इज्जत और तारीफ करते हैं। शाम होती है और वो अपनी बीवी के लिए अच्छे अच्छे तहाइफ खरीदता है जो कि उसके घर आने और खाना खाने का इंतज़ार कर रही है। जब वो पहुँचता है तो वो भागती हुई दरवाजे तक जाती है और उसका गर्मजोशी से इस्तकबाल करती है। वो घर के अंदर जाते हैं और लजीज खाना खाते हैं और एक अच्छी शाम घर में गुजारते हैं। वो शख्स जिसके बारे में बता रहा हूँ कोई अजनबी नहीं है, वो शख्स तुम हो। इस शख्स के बारे में सोचो और वो तस्वीर अपने जहन में खींचो। इस शख्स की तरफ देखो और अपने दिल में कहो, वो शख्स मैं हूँ। मौत की तस्वीर मत खींचो, एक मुर्दे की तस्वीर मत खींचो। इस शख्स के बारे में सोचते रहो और मैं दुआ करता रहूँगा। तुम सिर्फ एक जहनी तस्वीर खींचो और दुआ मुझ पर छोड़ दो। क्या तुम ये करोगे? हाँ पास्टर साहब, मैं अपने ख्वाब तब्दील कर दूंगा, मैं अपनी सोचें तब्दील कर दूंगा। मैं कहूँगा कि वो शख्स मैं हूँ। मैं इस ख्वाब और रोया को हकीकत बनाने की कोशिश करूँगा। मैं देखता हूँ, वो चिल्लाया। जब हम बातें कर रहे थे तो वो सर्जन अपनी नर्सों के साथ अंदर आ चुका था। उन्होंने मुझ पर हंसना और मजाक करना शुरू कर दिया और सोचा कि मैं अपना जहन खो चुका हूँ। लेकिन मैं संजीदा था क्योंकि मैं रूह के चौथे रुख के उसूल को जानता था और उस शख्स ने रूहुल कुद्स की जुबान बोलना शुरू कर दी थी। किसी गैर मुल्क में मिशनरी की तरह, जो कि बराह रास्त उनकी जुबान बोलना सीखने से किसी तर्जुमान को इस्तेमाल किए बगैर उनके साथ गहरे तौर पर राब्ता कायम कर सकता है, उसी तरह उस मरते हुए शख्स ने रूहुल कुद्स की जुबान सीख ली थी। जैसे ही मैंने घुटने टेके और उसके बिस्तर को थामा, मैंने दुआ की, प्यारे रूहुल कुद्स, अब ये तुम्हारी जुबान बोल रहा है। उसके पास एक ख्वाब और एक रोया है, उसके मादी जिस्म में आ जाओ और उस पर गलबा हासिल करो। मैं हुक्म देता हूँ कि ये शख्स सेहतयाब हो जाए और शिफा की कुदरत से भर जाए। अचानक ही इन गैर ईमानदार नर्सों के ग्रोह ने कहा, ये कमरा बहुत गर्म है और गर्मी बहुत ज़्यादा है, लेकिन ये मौसम सर्द था, वहाँ कोई गर्मी ना थी। ये रूहुल कुद्स की ताकत थी जो कि तमाम गर्माइश दे रही थी। उस सर्जन और उन नर्सों ने आग को महसूस करना शुरू कर दिया। उनके कान सुर्ख हो गए और खुदा की कुदरत इस कदर गहरी हो गई, यहाँ तक कि हमने बिस्तर को भी हिलते हुए महसूस किया। हैरत अंगेज तौर पर वो शख्स एक हफ्ते में तंदुरुस्त हो गया और हस्पताल छोड़कर चला गया। आजकल वो कीमियाई कारोबार में आला कारकर्दगी दिखा रहा है। मैं जब कभी भी उसे इतवार की सुबह बालकनी में बैठे देखता हूँ तो मैं अपने आप से कहता हूँ, खुदावंद की तारीफ हो, हमने रूहुल कुद्स की जुबान बोली, हमने तख्लीक किया, हालेलुया। मैं आपको एक और वाकये के बारे में बताता हूँ। एक रोज़ मैं अपने दफ्तर में था और तकरीबन एक 50 साल खातून ये चिल्लाते हुए अंदर आई, पास्टर साहब, मेरा घर मुकम्मल तौर पर तबाह और टूट चुका है। मैंने कहा, रोना बंद करो और मुझे इसके बारे में बताओ। आप जानते हैं कि मेरे बहुत से बेटे हैं लेकिन बेटी एक ही है, वो एक हिप्पी बन गई है। वो मेरे शोहर और बेटों के दोस्तों के साथ कभी किसी होटल में और कभी किसी होटल में होती है, और कभी इस नाच घर में और कभी उस नाच घर में होती है। वो हमारे ख़ानदान के लिए शर्मिंदगी बन गई है। वो पुकारी, मेरा शोहर अपने दफ्तर नहीं जा सकता, मेरे लड़के इस परेशानी से मर रहे हैं और अब वो तमाम घर छोड़कर जा रहे हैं। मैंने हर चीज़ आजमा कर देख ली है, मैंने तो खुदा से भी दुआ की है कि उसे मार दे। ओ पास्टर चू, मैं क्या कर सकती हूँ? मैंने उससे कहा, बुड़बुड़ाना और रोना बंद करो। अब मैं बड़ी वजाहत से देख सकता हूँ कि क्यों खुदा तुम्हारी दुआ का जवाब नहीं दे सकता है। तुम खुदा को गलत किस्म का जहनी खाका पेश कर रही हो। तुम अपने जहन में हमेशा सिर्फ एक फाहिशा की तस्वीर पेश कर रही थी। क्या तुम ऐसा नहीं कर रही थी? मैंने उसे बताया, लेकिन अगर तुम उसको तब्दील हुआ देखना चाहती हो तो फिर तुम्हें लाजमन एक दूसरा जहनी खाका पेश करना होगा। तुम्हें अपने तसव्वुर का खाका साफ करना होगा और तुम्हें एक नई तस्वीर बनानी शुरू करनी चाहिए। लेकिन उसने ये कहते हुए मेरे ख्याल को रद्द कर दिया, मैं ऐसा नहीं कर सकती, वो गंदी घनौनी और तबाह हाल है। इस तरह से बोलना बंद करो, आए हम एक नई तस्वीर खींचते हैं, आए जहन में एक और तरह के धारीदार और चित्तल दरख्त को लाएं। तुम यहाँ पर घुटने टेको और मैं तुम्हारे सामने घुटने टेकता हूँ। आए कलवरी के कदमों तक चलें, आए अपने हाथ उठाएं, आए जख्मी और मारे हुए मसीह खुदावंद को सलीब पर मरते हुए देखें। वो वहाँ पर क्यों लटक रहा है? तुम्हारी बेटी की वजह से। आए तुम्हारी बेटी को बिल्कुल मसीह खुदावंद के पीछे रख दें, आए तुम्हारी बेटी को मसीह खुदावंद की धारीदार और चित्तल सलीब में से देखें। क्या तुम अपनी बेटी को साफ साफ दूसरी पैदाइश शुदा रूहुल कुद्स से मामूर और मुकम्मल तौर पर तब्दील नहीं देख सकती हो? क्या तुम मसीह खुदावंद के खून से ये तस्वीर नहीं बना सकती हो? ओ पास्टर साहब, हाँ, अब मैं मुख्तलिफ तरह से देखती हूँ। मसीह खुदावंद के वसीले से, सलीब के वसीले से, मैं अपनी बेटी के बारे में अपनी तस्वीर तब्दील कर सकती हूँ। मैंने खुशी से कहा, बहुत अच्छा, बहुत अच्छा। मैं तुम्हारी बेटी की एक नई तस्वीर बनाता हूँ। अपनी बेटी की इस वाज़े, शफाफ और मुकम्मल तस्वीर को दिन रात अपने जहन में रखो। फिर रूहुल कुद्स तुमको इस्तेमाल कर सकता है, क्योंकि उसकी ज़ुबान रोया और ख्वाब के वसीले से काम करती है। हम जानते हैं कि हम सही किस्म की तस्वीर बना रहे हैं, क्योंकि हम सलीब के कदमों में आ रहे हैं। लिहाजा हमने घुटने टेके और दुआ की, ऐ खुदावंद, अब तुम इस तस्वीर को देखते हो। प्यारे रूहुल कुद्स, इस नई तस्वीर, नई रोया और नई ख्वाब में सराइयत कर जाओ, तब्दील कर दो, मौजज़ात करो। मैंने उस माँ को भेज दिया और जब वो जा रही थी तो वह नहायत शादमान थी। अब कोई रोना धोना नहीं था, क्योंकि अब उसकी तस्वीर अपनी बेटी के बारे में बदल गई थी। एक इतवार 6 माह बाद वो अचानक मेरे दफ्तर में आई और अपने साथ एक खूबसूरत नौजवान औरत को लाई। मैंने पूछा, ये नौजवान औरत कौन है? वो मुस्कुराई, ये मेरी बेटी है। क्या खुदा ने तुम्हें जवाब दिया है? उसने कहा, हाँ, खुदा ने जवाब दिया है। फिर उसने मुझे कहानी सुनाई। एक रात उसकी बेटी होटल में किसी शख्स के साथ सो रही थी। सुबह को जब वो उठी तो उसने अपने आप को गंदा और तबाह हाल महसूस किया। उसने अपनी रूह में बहुत बड़ी अफसुर्दगी महसूस की और उसे गहरी ख्वाहिश हुई कि घर वापस आए, लेकिन वो अपने वालदैन और भाइयों से खौफजदा और घबराई हुई थी। आखिरकार उसने अपने आप से ये कहते हुए ख़तरा मोल लेने का फैसला किया, मैं एक मरतबा और कोशिश करूँगी और अगर वो मुझे घर से निकाल देंगे तो फिर ये मेरी आखिरी कोशिश होगी। लिहाजा वो अपने वालदैन के घर गई और घंटी बजाई। उसकी माँ बाहर आई और जब उसने अपनी बेटी को देखा तो उसका चेहरा चढ़ते हुए सूरज की मानिंद जल उठा। उसने अपनी बेटी का इस्तकबाल करते हुए कहा, बेटी खुश आमदीद, और बढ़कर उससे बगलगीर हो गई। बेटी अपनी माँ की मोहब्बत से पूरे तौर पर खुश हो गई और वो शिकस्ता दिल होकर रोने लगी। उसकी माँ ने दुआ की थी और उसकी बेटी की तस्वीर बिल्कुल तब्दील हो गई। उसने उसी मौका पर अपनी बेटी को खुशामदीद कहा और अपने प्यार की बाहें फैला दी। 2 या 3 माह तक उसकी माँ उसे चर्च में लाई। उसने वाज सुने, तमाम गुनाहों का इकरार किया, अपना दिल मसीह खुदावंद को दे दिया और रूहुल कुद्स का बपतिस्मा पाया। वो मसीह खुदावंद में मुकम्मल तौर पर एक नई मखलूक बन गई और आखिरकार उसे एक नहायत अच्छा शोहर मिल गया। अब इस बेटी के 3 अपने बच्चे हैं और वो मेरी कलीसिया के घरेलू जमाती यूनिट की एक नहायत अहम लीडर है। वो एक शोला बयाम मुबशर है और ये सब इसलिए हुआ क्योंकि उसकी माँ ने 4th रुख का उसूल अपनाते हुए अपनी रोया और ख्वाब को तब्दील कर दिया था। तमाम कलाम में खुदा ने हमेशा 4th रुख के इस उसूल को इस्तेमाल किया है। यूसुफ को देखिए, इससे पहले कि वो गुलाम के तौर पर बेचा जाता, खुदा ने पेशतर ही से उसके दिल में तस्वीरें 4th रुख में नक्श कर दी थी। बेशुमार ख्वाबों के ज़रिए खुदा ने यूसुफ के दिल को वाज़े रोया दी थी। अगरचे यूसुफ गुलाम के तौर पर मिस्र से ले जाया गया, लेकिन वो पेशतर ही से अपने ईमान पर गलबा पाए हुए था। यूसुफ बाद में नायब सल्तनत बना। मूसा की तरफ देखिए, खैमा इज्तमा से पहले उसे कोहे सीना पर बुलाया गया। वहाँ वो 40 दिन और 40 रात रहा और उसे खैमा इज्तमा की जहनी तस्वीर दी गई और जैसा उसे उसने अपनी रोया और ख्वाब में देखा उसे बनाया। खुदा ने यसाया, यर्मिया, हिस्कियेल, दानियेल और तमाम बड़े खादमों को रोयाएं दीं। खुदा ने उन्हें 4th रुख में बुलाया था और उन्हें रूहुल कुद्स की ज़ुबान सिखाई। तब फिर उन्होंने ईमान की दुआ की। इसी तरह ये पत्रस रसूल के लिए सच थी। उसका असल नाम शमाउन था, जिसके मानी सरकंडा के हैं। जब इंद्रियास पत्रस को लेकर आया तो मसीह खुदावंद ने उसकी आंखों में देखा और हंसा, हाँ, तुम शमाउन हो, तुम सरकंडा हो, तुम्हारी शख्सियत बहुत मुड़ने वाली और तब्दील होने वाली है। एक लम्हा में तुम गुस्से में होते हो और दूसरे लम्हे में तुम हंसते हो। कभी कभार तुम नशे में होते हो और कभी कभार तुम ये दिखाते हो कि तुम कितने होशियार हो सकते हो। तुम यकीनन एक सरकंडे की मानिंद हो, पर मैं तुम्हें एक पत्थर कहकर पुकारूंगा। शमाउन एक सरकंडा दुनिया के लिए मर चुका है और पतरस एक चट्टान जिंदा है। पतरस रसूल एक माहीगीर था और चट्टान की मजबूत और मुस्तहकम खसूसियात से वाकिफ था। उसने तखय्युलात में अपने आप को एक पत्थर की मानिंद देखना शुरू कर दिया। वो गलील की झील में हवा से पैदा शुदा लहरों को चट्टान के साथ टकराते हुए देखता, जो कि चट्टान को सफ़ेद झाग से घेर लेती है और चट्टान फतह शुदा लगती है। लेकिन अगले ही लम्हे वो तमाम पानी को चट्टान के साथ बिखरते और फैलते हुए देखता और चट्टान अब फिर भी खड़ी रहती। पतरस बार बार कहता, मैं चट्टान की मानिंद हूँ। क्या मैं? हाँ, मैं चट्टान की मानिंद हूँ। पतरस रसूल इब्तदाई कलीसिया की एक मजबूत चट्टान बना, लेकिन इससे पहले कि वो इस चट्टान में तब्दील होता, मसीह खुदावन ने पतरस की चट्टान के तौर पर अपने दिल में रोया देखी और फिर पतरस वो चट्टान बना। खुदा ने याकूब का नाम इसराइल में तब्दील कर दिया, जिसके मानी है खुदा का शहजादा। वो एक धोखेबाज और आवारागर्द था, लेकिन उसका नाम शहजादा रखा गया और उसके बाद ही वो तब्दील हुआ। गैर मसीही तमाम दुनिया में मारवाई ख्यालात और बुत ख्यालात में पड़े हुए हैं। इन ख्यालात में लोगों को एक वाज़े मकसद और रवैया रखने को कहा जाता है। सोकागाकी में वो खुशहाली की एक तस्वीर खींचते हैं और फिकरात को बार बार दोहराते हैं ताकि इंसान के रूहानी चौथे रुख की नशोनुमा कर सकें। ये लोग कुछ तख्लीक कर रहे हैं। जापान में जबकि मसीहत 100 साल से भी ज़्यादा अरसे से है, फिर भी वहाँ पर सिर्फ 5% आबादी मसीहों की है। इसके बरक्स सोकागाकी के लाखों पैरोकार हैं। सोकागाकी ने चौथे रुख के उसूल को इस्तेमाल किया और मौजजात किए, लेकिन मसीहत में सिर्फ ईमान और तालीम ही की बात की जाती है। लोग खुदा की शबी पर तख्लीक किए गए हैं। खुदा मौजजात का खुदा है, इसलिए उसके बेटे इस ख्वाहिश के साथ पैदा हुए हैं कि मौजजात को होता हुआ देखें। मौजजात को देखे बगैर लोग इस बात से मुतमईन नहीं होते कि खुदा कादिर है। आपकी जिम्मेदारी, आप इस बात के जिम्मेदार हैं कि लोगों तक मौजजात पहुंचाएं। बाइबल तीसरे रुख की नहीं बल्कि चौथे रुख की है, क्योंकि इसमें हम खुदा के बारे में पढ़ते हैं और इस जिंदगी के बारे में भी जो कि उसने हमारे वास्ते रखी है, और हम रूहुल कुद्स की जुबान में सीख सकते हैं। कलाम मुकद्दस पढ़ने से आप अपनी रोयाओं और ख्वाबों को बढ़ा सकते हैं। आप अपनी रोया और ख्वाब बनाएं और तख्लीक करें। रूहुल कुद्स को आने दें ताकि इस कलाम को जो आप पढ़ते हैं जिंदा कर दें और नौजवानों में रोया और बूढ़ों में ख्वाब पैवस्त कर दें। अगर आप एक मिशनरी की सी तहरीक और मौका नहीं पा सकते, तो कम से कम आप अपनी कुर्सी पर बैठकर ख्वाब तो देख सकते हैं, वो भी कुदरत रखते हैं। आए रूहुल कुद्स को आने दें और वो आपको अपनी जुबान सिखाए, जो कि रोया और ख्वाब की जुबान है। फिर इन रोयाओं और ख्वाबों को देखें और उसकी जुबान के जरिए रूहुल कुद्स को बहने दें और तख्लीक करें। खुदा आपको आपके दिल की ख्वाहिशात देना चाहता है। खुदा इन ख्वाहिशात को पूरा करने के लिए तैयार है, क्योंकि कलाम मुकद्दस कहता है, खुदावंद में शादमान हो और वो तुझे तेरे दिल की मुरादें देगा। अमसाल 24वें बाब के मुताबिक साधकों की मुराद पूरी होगी। पहले एक वाज़े मकसद अपनाएं, फिर उसकी एक वाज़े और साफ जहनी तस्वीर बनाएं और पुरजोश हो जाएं और तमाम अरसे में दुआ करते रहें। जहनी वुसत, योगा, मारवाई ख्यालात या सोकागाकी की बातों से धोखा ना खाएं। वो सिर्फ इंसानी चौथे रुख की नशोनुमा करते हैं और ये तमाम चीज़ें अच्छाई में से नहीं हैं बल्कि बदी के चौथे रुख से हैं। आएं, उठें और मिस्री जादूगरों से बढ़कर काम करें। इस दुनिया के मिस्रों में बहुत से जादूगर हैं, लेकिन आएं हम तमाम ख्वाब और रोयाएं कुद्दूस खुदा के लिए इस्तेमाल करें। आएं हम मूसा की मानिंद हों और सबसे अजीब व गरीब मौजजात देखें। हमारी कलीसिया में मौजजात एक आम और उम्मीद शुदा अमर है। लिहाजा मैं तजर्बे से कह सकता हूँ कि एक इंसान फकत एक और जानवर नहीं है। आप एक आम मखलूक नहीं हैं, کیونکہ آپ کے دل میں چوتھا رخ ہے، اور یہ چوتھا رخ ہی ہے جو کہ تین مادی رخوں، مقاب کی دنیا، سطح کی دنیا اور خط کی دنیا پر غلبہ رکھتا ہے۔ چوتھے رخ ایمان کے میدان میں غلبہ رکھنے سے آپ اپنے خیالات اور معاملات کو حکم دے سکتے ہیں، بدنظمی اور بدی کو خوبصورتی دے سکتے ہیں، اور زخمی اور مصیبت زدہ کو شفا دے سکتے ہیں۔